जिसे हम प्रोपेगेंडा एक्चुअली वो कर लेते हैं, देते हैं कि ये प्रोपेगेंडा है डिलीबरेट, उसी चीज को एड्रेस करने और टैकल करने के लिए हमने ये प्रोग्राम स्टार्ट किया, ताकि अगर करेस्पॉन्डेंट ना हो तो शुरू इस किया जाए कि एक दूसरे के साथ बैठे उन जो मुश्किलात है हमारे, जो चैलेंजेस है, जो इंफॉर्मेशन कलेक्ट करने में एक दूसरे मुल्कों से, उनको हम कैसे वो ये मसले को हल करें। तो अभी तक हमारा प्रोग्राम बहुत अच्छा जा रहा है, हमें बहुत से साथियों से बातचीत करने का मौका मिला, हमें ऐसी चीजों का वो अंदाजा हुआ, पता लगा कि इससे पहले हमें बिल्कुल पता नहीं था। यानी जब साथी उन चीजों को नहीं समझता, उन चीजों के बारे में उनकी मालूमात नहीं, तो आम लोग कैसे वो उनको पता होगा। हमें मैं सिर्फ एक ही मिसाल दूंगा, आप जो है शौकत खाना अस्पताल जो कैंसर और मरीजों के लिए मुख्तस है, उसमें हमने ये जब विजिट किया तो हमें पता चला कि अभी तक उसमें 1650 अफगान मरीज जो है बीमार जो है सरतान, उसमें वो इलाज उन्होंने करवाया है फ्री ऑफ कॉस्ट। जब फिर हमें वो अफगान जितने भी बीमार थे उनके साथ हमने वो बातचीत भी की, उनको इंटरव्यू भी लिया, तो बहुत खुश थे, बहुत राजी थे। तो हम मीडिया जो वाले जो है, अब ये हमारी जिम्मेदारी है कि हम अफगानिस्तान जाके इन चीजों को रिपोर्ट करें, रिफ्लेक्ट करें, लोगों को पता चले कि पाकिस्तान में या पाकिस्तान सिर्फ हमारे साथ वो जो प्रोपेगेंडा हो रहा है या exactly. जो भी हो रहा है
वो उससे अपने आप को इंडिपेंडेंटली देख सके। असदुल्ला, मैं आपकी इस बात को सेकंड करूंगा अपने जाती तजुर्बे से भी, और हमारे बहुत सारे जो जर्नलिस्ट पाकिस्तान से आजकल यहाँ पे एक्सचेंज विजिट प्रोग्राम पे अमेरिका आते हैं, तो वो भी कहते हैं कि जहाज से उतरते ही पहला तासुर मिलता है कि ये वो अमरीका नहीं है जिसकी तस्वीर हमें पाकिस्तान में दिखाई जाती है। तो चीजें वाकई फर्स्ट हैंड इन्फॉर्मेशन और अपनी नज़र से देखना, खुद एनालाइज करना, ये एक मुख्तलिफ तस्वीर सामने लेके आता है। रहुला अमीन साहब, आपको भी हम वेलकम करेंगे, आपका अब तक का मुशाहिदा और तजुर्बा क्या रहा है पाकिस्तान के दौरे में, जब मुख्तलिफ तंजीमों के साथ, मुख्तलिफ रहनुमाओं के साथ, मुख्तलिफ ग्रुपों के साथ आपकी मुलाकातें हुई हैं?
थैंक यू वेरी मच। सबसे पहले मैं पूरी टीम जो है वीओए की उसका शुक्रिया अदा करता हूँ कि उन्होंने हमें ये मौका दिया कि हम अपने व्यूज और अपने तजुर्बात जो है आपके प्लेटफॉर्म के जरिए से दुनिया के सामने रख सकें, और पर्टिकुलरली दोनों आवाम जो है, पाकिस्तानी आवाम और अफगान आवाम के साथ रख सकें। हमारा जो विजिट था वो बहुत ही पॉजिटिव इन्वायरमेंट में रहा, कंडीसिव इन्वायरमेंट में रहा, और हमारा इंफॉर्मेशन एक्सचेंज का जो दौर पिछले कई माह से शुरू हो गया है, इसके बारे में मैं बहुत ही पॉजिटिव हूँ और कॉन्फिडेंट हूँ कि चेंज इंशाल्लाह आ जाएगा। और ये वाकईतन मैंने यहाँ पे महसूस किया कि इंफॉर्मेशन का एक ह्यूज गल्फ है, खला है, और खला को पूरा करने में जो है जर्नलिस्ट जो हैं और एक्टर्स वगैरह और टीचिंग एक्सचेंज प्रोग्राम्स भी होने चाहिए एकेडमिशियंस के दरमियान, यूनिवर्सिटीज, क्योंकि ये सभी कलेक्टिवली जो होते हैं वो किसी कौम का या किसी सोसाइटी के वो डॉक्टर्स होते हैं, जो अमराज या सोशल इवल्स, इकोनॉमिक इवल्स और पॉलिटिकल इवल्स जो पाए जाते हैं सोसाइटी में, तो वो उनको इंडिकेट करने में और पॉइंट आउट करने में वो अपना किरदार अदा करते हैं। बाकी डिपेंडेंट है पॉलिसी मेकर से कि वो पॉलिसीज को कैसे बनाते हैं, ये सिर्फ और सिर्फ ब्रिजिंग का काम कर सकते हैं और अमराज को जो है या इवल्स को पॉइंट आउट कर सकते हैं।
तो रूहला ये बताइएगा, एक तो खैर इश्यूज के बारे में अंडरस्टैंडिंग की बात है, ब्रॉडर अंडरस्टैंडिंग की, एक दूसरा ये कि एक हमारा अपना पेशा है कलम का, सहाफत का, तो जो सप्रेस्ड सोसाइटीज़ होती हैं वो भले पाकिस्तान हो, अगर वहाँ पे मिलिट्री लीडरशिप है, एक मुश्किल दौर गुजरा है, भले अफगानिस्तान हो जहाँ पे जमहूरियत या आज़ादी इजहार जो है वो इतना डाइजेस्टेबल नहीं होता लीडर्स के लिए, तो उस रेफरेंस में फिर जो प्रैक्टिसेस हैं वो भी मुतासर होती हैं। तो इस हवाले से आपने कुछ तब्दीलियां देखी हैं, आपको लगता है कि कुछ अडॉप्ट किया जा सकता है पाकिस्तान के अंदर सहाफत में, जो प्रैक्टिसेस हो रही हैं उनसे कुछ सीखा जा सकता है, या उनको उनको कुछ रूल आउट भी किया जा सकता है, दोनों ऑप्शन है आपके पास?
हमने पिशावर को भी विजिट किया और पिशावर के जर्नलिस्ट जो हैं, मैंने ये हकीकत जानने की कोशिश की कि उनका जो है अफगानिस्तान के बारे में पिक्चर क्या है, और फिर लाहौर इस्लामाबाद में जाके भी हमने कोशिश की कि उनका जो है अफगानिस्तान के बारे में व्यूज क्या है, और फिर दोनों जर्नलिस्ट जो हैं, जर्नलिस्ट दोनों हैं और दोनों पाकिस्तान से बिलोंग करते हैं, लेकिन मैंने जरूर इसको फील किया کہ پشاور بیس جرنلسٹ جو ہیں وہ زیادہ انفارمیشن رکھتے ہیں کیونکہ ان کا انٹریکشن جو ہے ڈیلی بیس پہ صرف وہ نہیں ہے کہ میڈیا ریلیٹڈ ہوتے ہیں, کلوز ہوتے ہیں اور لینگویج بیریئرز بھی نہیں ہوتے اور کلچرل اٹیچمنٹ بھی زیادہ ہوتی ہیں, آنا جانا بھی زیادہ ہوتا ہے اور ساتھ ساتھ افغانس جو ہیں وہ پشاور میں ان کی بڑی آبادی جو ہیں وہ ابھی رہ رہی ہیں, تو وہ میں سمجھتا ہوں کہ وہ باخبر ہیں یہاں پہ
خاص طور پہ وہ جو ریجنل ایشوز ہیں جن کے اس وقت سامنا ہے. میں بالکل سیکنڈ کرتا ہوں کہ ہمارے جو کے پی کے اندر ہمارے جرنلسٹ ہیں ان کی انڈرسٹینڈنگ ایشوز کے بارے میں, ان کی گرپ, وہ جو اسلام آباد اور لاہور میں بیٹھے ہوئے لوگ ہیں, میں خود اسلام آباد سے ہوں, ان سے کہیں درجے بہتر ہے.
جی جی, میں بھی یہی بات کہنے والا تھا, تو میں نے یہ سجیشن دی کہ اگر اگلا کوئی پروگرام بنے تو اس میں جو ہے زیادہ سے زیادہ تعداد میں جو ہے پنجاب سے جتنے بھی جرنلسٹ ہیں, پرٹیکولرلی دی بگیسٹ نیم جو انالیسس دیتے ہیں وسن فور وسن میڈیا چینل پہ, تو ان ضروری ہے کہ ان کو وزٹ کرایا جائے تاکہ وہ اپنی آنکھوں سے دیکھ سکیں کہ کابل جو ہیں وہ دنیا کی سب سے
exactly. تو یہ دونوں طرف کا دورہ ہونا چاہیے. یہ ضیاء الحق صاحب سے پوچھ لیتے ہیں, اسسٹنٹ سیکرٹری جنرل پاکستان پی ایف یو جے کے, اور آپ کے میزبان بھی ہیں, آپ کے کوآرڈینیٹر بھی ہیں. ضیاء الحق صاحب, آپ کا بہت شکریہ.
جی آپ کا بھی بہت شکریہ, آپ نے ہمیں ٹائم دیا.
آپ کو یہ میزبانی کیسے لگی اور آپ کو یقیناً ان کے ریمارکس بھی بہت اچھے لگے ہوں گے کیونکہ آپ واقعتاً بہت مشکل حالات میں وہاں سے رپورٹنگ کرتے ہیں, کوریج کرتے ہیں ڈفرینٹ ایشوز کی. ایک تو یہ بتائیے اور سیکنڈ ہمیں اس وزٹ کے بارے میں بتائیے گا کہ اس کو کس نے اسپانسر کیا ہے اور اس طرح کے وزٹس کو جاری رکھنے کے لیے دونوں طرف سے کن فورمز کو زیادہ فعال ہونا ہے, بروئے کارانا ہے.
جی, ایک تو یہ بتاتے چلوں کہ یہ ایک این جی او ہے ایکول ایکسس جو افغانستان اور پاکستان میں کام کرتی ہے اور یو ایس ایڈ کی فنڈنگ ہے اس کو, اور اس نے پی ایف یو جے کی کولابریشن کے ساتھ 2015 کے شروعات میں یہ پروگرام شروع کیا تھا اور اس میں ابھی تک 4 ہمارے ڈیلیگیشن دونوں ملکوں میں وزٹ کر چکے ہیں, اور آپ کو یہ جان کر انتہائی خوشی ہوگی کہ ان ڈیلیگیشن میں پاکستان کی جانب سے خواتین کی ایک بڑی تعداد اس میں جا رہی ہے, اور آپ نے جیسے بتایا کہ میں اسلام آباد اور لاہور کے جرنلسٹوں کو وہ ادراک نہیں ہوتا جو کہ وہاں پر افغانستان کی صورتحال کے حوالے سے, تو آپ کو بتاتا چلوں کہ اسی ڈیلیگیشن میں جو ہمارا پاکستان سے ڈیلیگیشن کیا تھا وہاں سے ہم نے خاتون ایک لاہور سے بھجوائی ہے, اور جب وہ لاہور سے افغانستان پہنچی ہے اس نے افغانستان کی صورتحال دیکھی ہے, واپسی پہ جب وہ لاہور پہنچی ہے تو جب اس نے بتایا کہ میں افغانستان گئی ہوں تو سب لوگ جو ہے تو اس کو کافی حیرانگی کی نظر سے دیکھ رہے تھے کہ تم کبھی پشاور نہیں گئی ہو, افغانستان چلی گئی ہو. پھر اس نے افغانستان کے جو پرسپشن تھا لاہور میں پنجاب کی میڈیا, کیونکہ پنجاب کا میڈیا بہت زیادہ اہمیت رکھتا ہے, وہاں پر ایڈیٹوریل پالیسی ساری طے ہوتی ہیں, بڑے بڑے اخبارات ہیں, بڑے بڑے آرگنائزیشن ہیں وہاں پر, تو وہاں پر جب وہ فورم میں بیٹھ کر بات کر رہی ہے تو وہ ان کو بتا رہی ہے کہ افغانستان کی صورتحال میں پاکستان کے افغانستان کے عام لوگوں سے جب میں ملی ہوں تو وہ پاکستان کے بارے میں وہ جذبات نہیں رکھتے جو کہ افغانستان کے اکثر میڈیا آؤٹ لیٹس میں آپ دیکھتے ہیں. اس کے ساتھ ساتھ یہ بتاتا چلوں کہ قندوز واقعے کے بعد یہ ڈیلیگیشن چوتھا ڈیلیگیشن آیا ہے, قندوز واقعے کے بعد افغانستان میڈیا کے خلاف کافی پروپیگنڈا چل رہا تھا, لیکن یہ جرنلسٹ جب یہاں پر آئے ہیں یہاں پر مختلف قسم کے ان سے کوشچن ہوئے ہیں اور ان پر یہ بھی لگایا گیا جی کہ آپ پاکستان جب یہاں پر مارجن کو رکھا ہوا ہے, پاکستان ہر سطح پہ امداد بھی کر رہا ہے اور پولیٹیکل سطح پہ ہم اس وقت چاہتے ہیں کہ افغانستان میں بہتری ہو, ملٹری بار بار کہہ رہی ہے کہ جو افغانستان کا دشمن ہے وہ ہمارا دشمن ہے, تو پھر کیوں افغانستان کا میڈیا پاکستان پر الزام تراشی کر رہا ہے, تو انہوں نے بھی اس کی بہت اچھے طریقے سے وضاحت کی ہمارے پارلیمان میں, صوبائی اسمبلی میں وہ گئے ہیں, اس کے علاوہ وہ پولیٹیشین سے ملے ہیں, اسے میڈیا سے ملے ہیں اور اسٹوڈنٹ سے ملے ہیں, تو اس میں انہوں نے واضح کیا کہ جس طرح آپ کے میڈیا میں کچھ ایسا سیکشن ہو سکتا ہے کہ جن کو معلومات نہیں ہوتی, اسی طرح افغانستان کے کچھ ایسا سیکشن ہے کہ جن کو میڈیا میں معلومات نہیں ہوتی اور وہ پروپیگنڈے کے بھی شروع ہو جاتے ہیں, حالانکہ اوور آل پکچر ایسی نہیں ہے, تو اس سے ہمیں بہت زیادہ فائدہ ہو رہا ہے پی ایف یو جے کی سطح پہ, چونکہ ہم چاہتے ہیں کہ ان کے مابین تعلقات, ہمارے مابین تعلقات بڑھیں, ہمارے مابین جو مشکلات تھی, اور یقیناً کہ پاکستان کے جرنلسٹوں پہ ایک الزام لگتا رہا ہے افغان جہاد کے دوران کہ ان کو افغانستان کی صورتحال نہیں ہوتی تھی, پاکستان پشاور سے بیٹھ کے اسلام آباد سے بیٹھ کے رپورٹنگ کرتے تھے اور وہ رپورٹنگ اکثر غلط ہوتی تھی, اس کے ہم سمجھتے ہیں کہ جرنلسٹ اس کے بھی ذمہ دار تھے, لیکن اب اس ایکسچینج کے ذریعے ہم ایک جہاں پر ہم پولیٹیکل ایشوز پہ ریسرچ کریں, ہم وہ دیکھ رہے ہیں کہ افغانستان میں ڈیولپمنٹ کیا ہو رہی ہے, اس میں ہم نے हेल्थ इशू को डिस्कस किया, हमने एजुकेशन इशू को डिस्कस किया, हमने ट्रेड के इश्यूज को डिस्कस किया, हमने वुमेन एम्पावरमेंट के इश्यूज को डिस्कस किया है और उसके काफी अच्छे रिजल्ट्स हमें मिल रहे हैं। फिर ये यहाँ पर जो हुकूमती जिम्मेदार लोग हैं उनसे मिले हैं, लेकिन एक अफसोस की बात यह है कि यहाँ का जो इन्फॉर्मेशन मिनिस्टर है परवेज रशीद साहब, वो चूंकि आजकल ऐसे इलेक्शन में मशरूफ है कि वो इन डेलीगेशन के लिए टाइम नहीं निकाल सके। हालांकि उनका मिलना बहुत जरूरी था क्योंकि अफगानिस्तान के लोगों की ये ख्वाहिश थी, जिस तरह के अफगानिस्तान में पाकिस्तानी चैनल देखे जाते हैं तो पाकिस्तान में भी अफगानिस्तान के चैनल देखने चाहिए ताकि लोगों को मजीद अफगानिस्तान को समझने का मौका मिल सके और फर्स्ट हैंड इन्फॉर्मेशन उनको अफगानिस्तान के चैनल के जरिए मालूम हो सके, बजाय इसके कि वो दूसरे लोगों से अफगानिस्तान के चैनल के बारे में मालूम लें।
ज़ियाउल्लाह आपका बहुत शुक्रिया, और आपने हमें भी ज्वाइन किया और हमारे इन दोस्तों से, अफगान दोस्तों से भी हमारी आपने मुलाकात कराई, उनसे बात करवाई, और आपकी कर्टेसी से आपके फेसबुक पेज से मैंने एक कलेक्टिव एक बड़ी पिक्चर जो है वो भी शेयर की है जिसमें पूरा ग्रुप मौजूद है। असदुल्ला साहब आपका बहुत शुक्रिया, रुहुल अमीन साहब आपके भी हम मशहूर हैं, लेकिन आपको ये बताते चलें कि आपकी माशाल्लाह लैंग्वेज, जुबान और आपकी ग्रिप इतनी अच्छी है कि हम आपको आसानी से स्पेयर करेंगे नहीं, टाइम टू टाइम आपको अफगानिस्तान से इंगेज करेंगे, आपको अपने प्रोग्राम्स में लेंगे, और आप बराए मेहरबानी ज़ियाउल हक को अपने अफगानिस्तान के नंबर दे दीजिएगा, कॉन्टेक्ट नंबर मैं कुछ देर बाद उनसे नंबर जो है वो ले लूँगा उनसे। बहुत शुक्रिया आपका, तमाम मेहमानों का। एक ब्रेक लेते हैं सामिन, ब्रेक के बाद हम वापस आएंगे और प्रोग्राम के अगले हिस्से में बात करेंगे। सिक्योरिटी सिचुएशन बलोचिस्तान के अंदर, हुकूमत ये दावा कर रही है कि वहाँ हालात बहुत बेहतर हो चुके हैं, इंडिपेंडेंट एनालिसिस लेंगे एक ब्रेक के बाद।
रुकेंगे या जारी रहेंगे, दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग, आलमी फंडिंग और तिजारत के बगैर मईशत कैसे बेहतर हो,
प्रोग्राम जहांरंग में आपका खैर मकदम, मैं हूं असद हसन, और प्रोग्राम के हिस्से में हम बात करेंगे बलोचिस्तान की सूरतयाल की। पाकिस्तान के वज़ीर दाखला चौधरी निसार अली खान वहां पे मौजूद थे और उन्होंने एक खिताब भी किया, एड्रेस भी किया, और उनका ये कहना था कि सूबे के अंदर अमन अमान की सूरतयाल पहले से बेहतर हुई है और अब भी यहां की डिवेलपमेंट हो, तरक्की हो या अमन अमान की सूरतयाल हो, इस पर कोई कम्प्रोमाइज़ नहीं किया जाएगा, सिक्योरिटी के इदारे पाकिस्तान की रियासत इसमें मुकम्मल तौर पर फाल है। उन्होंने क्या कहा और उस पर हम एनालिसिस लेंगे, पहले चंद सेकेंड की उनकी एक गुफ्तगू से झलक हम आपको सुनवाते हैं, और फिर सिद्दीक बलोच साहब एडिटर बलोचिस्तान एक्सप्रेस वो हमारे साथ हैं, उनका हम एनालिसिस लेंगे। आइए सुनते हैं कि चौधरी निसार अली खान ने पाकिस्तान के वफाकी वज़ीर दाखला हैं, बलोचिस्तान के इस दौरे के दौरान क्या कहा है।
कोई किसी वहम में और इबहाम में ना रहे, हमने बलोचिस्तान के चप्पे चप्पे की हिफाजत भी करनी है और इसको तरक्की भी देनी है इंशाल्लाह ताला। पाकिस्तान और बलूचिस्तान का मुस्तकबिल एक है, पाकिस्तान की सलामती बलूचिस्तान की सलामती और अमन से जुड़ी हुई है। इंशाल्लाह ताला हम इस इलाके को, इस खित्ते को, इस सूबे को अल्लाह ताला की मेहरबानी से, आप लोगों की कुर्बानियों से, आप लोगों की हिम्मत से बलूचिस्तान को अमन का गहवारा बनाएंगे।
बलूचिस्तान को अमन का गहवारा बनाएंगे और कुर्बानियां रायगा नहीं जाएंगी, ये गुफ्तगू से एक झलक आपको सुनवाई गई। सिद्दीक बलोच साहब हमारे साथ हैं, एडिटर बलोचिस्तान एक्सप्रेस, उनका हम एनालिसिस लेते हैं। सिद्दीक बलोच साहब, आपने ये तकरीर यकीनन डिटेल से पूरी तफसील से सुनी होगी। इस वक्त ओवरऑल भी एक दावा है बलोचिस्तान की हुकूमत का भी और पाकिस्तान की वफाकी हुकूमत का भी कि हालात बहुत बेहतर हुए हैं पहले से, और ये कि वाकईतन चीज़ें हुकूमत के स्टेट के कंट्रोल में आती हुई नज़र आ रही हैं, और वहाँ पे जो इंसर्जेंसी है या वहाँ पे अमन अमान की अगर सूरत हाल है या डेवलपमेंट की राह में रुकावटें हैं जिनका तस्करा उन्होंने किया, उन पे हुकूमत काबू पाती हुई नज़र आती है आपको।
देखिए, बुनियादी तौर पर तो बात यह है कि ये जो मैसिव यूज ऑफ फोर्स हुआ है उसके बाद से कोई इंसिडेंट, मेजर इंसिडेंट रिपोर्ट नहीं हुए हैं, अखबार में नहीं है, हमारे इतलात में नहीं है। कहीं भी मीडिया पे नहीं आए, ना गवर्नमेंट ने दिए ना किसी और ने। एक तो पहली बात तो ये है कि इंसिडेंट तो रिपोर्ट नहीं हुए, इसका मतलब ये है कि सिचुएशन में एक इम्प्रूवमेंट है, मतलब नो फाइटिंग। अब ये नहीं पता कि भाई वो स्लीपिंग सेल के तरह चले गए हैं या उन्होंने जंगबंदी कर ली है या उनको डिफीट हो गई है, क्योंकि हमारे लिए एक्सेस नहीं है उनसे अखबारनवीसों की, पहली बात। दूसरी बात ये है कि ये जो बात है कि वो तो पाकिस्तान तो की जो रियासत है वो पूरे बलूचिस्तान में है ही नहीं, मौजूद ही नहीं है, सिर्फ एक डिप्टी कमिश्नर का दफ्तर है, चार लेवीज के सिपाही होते हैं बस, और वो जो है लोग वॉलंटरली पाकिस्तान को तस्लीम करते हैं, उसमें इनका कोई क्रेडिट नहीं है। ये जो लॉ एनफोर्समेंट एजेंसी है जो कुछ है वो कार्रवाई करके चले जाते हैं, बाकी तो लोग खुद है, लोग जो है खुद पाकिस्तान को डिफेंड करते हैं, अवाम खुद डिफेंड कर रहे हैं। तो इसमें ये है कि ये सिर्फ पब्लिसिटी स्टंट है, ये सारे गवर्नमेंट के लोग जो है आके शोर वोर मचाते रहते हैं, अपने नंबर बढ़ाते रहते हैं, लेकिन बुनियादी तौर पर जो है वो ये है कि लोगों की अपनी मर्जी से पीस है उधर, लोगों के कोऑपरेशन से पीस है।
तो उस कोऑपरेशन में क्या हम ये भी समझ सकते हैं कि सेपरेटिस्ट और सिक्योरिटी फोर्सेस के दरमियान जो खलीज था वो कम हुआ है और सेपरेटिस्ट दोबारा कनेक्ट हो रहे हैं?
नहीं देखिए, सेपरेटिस्ट का एक इशू अलहदा है। देखिए वो एक तो ये है कि बलूचिस्तान में रवायती तौर पर पिछले 200 साल से प्रोटेस्ट है, लोग पहाड़ों पे जाते हैं प्रोटेस्ट के तौर पर जाते हैं, ये जरूरी नहीं है कि जी वो जो है वो पाकिस्तान को तोड़ना चाहते हैं या दूसरा मुल्क बनाना चाहते हैं, तीसरा मुल्क में ज्वाइन करना चाहते हैं, ये कोई इशू है ही नहीं। इसमें देखें ना, पूरे के पूरे जितने भी लोग थे, ताप के लोग थे, जितने बड़े बलोच लीडर थे, सबके साथ सब वो असेंबली के मेंबर रहे, सब ने पाकिस्तान की कसम खाई, सब पाकिस्तान के वजीर रहे, गवर्नर रहे, चीफ मिनिस्टर रहे, सब कुछ रहे। तो ये इरेलेवेंट बात है, ये सिर्फ प्रोपेगेंडा कैंपेन है, इसका जो है उसका हकीकत से कोई ताल्लुक नहीं, पहली बात। दूसरी बात जो है वो आप इसको देखेंगे इस तरह से कि देखें जी, आपका मुल्क है, आपने क्या तरक्की दी, आप ग्वादर का इतना बड़ा शोर मचाते हैं, उनके पास पीने को पानी नहीं है, 18 घंटे की लोड शेडिंग है और शोर मचाते कि जी ग्वादर से जो है पाकिस्तान जन्नत बन जाएगा, झूठ बोलते हैं। उनका जो इकोनॉमिक टर्नआउट नहीं है, लोगों में मायूसी फैली हुई है, लोगों को झूठ बोल के वो ग्वादर का सबक दिखाते हैं कि बस देखो ग्वादर आ गया तो बिल्कुल इधर दूध और शहद की नारे रहेगी। तो ये सब प्रोपेगेंडा कैंपेन है।
आपके ख्याल में बहुत कुछ बहुत काम करने की अभी भी जरूरत है। बहुत शुक्रिया जनाब सिद्दीक बलोच साहब, एडिटर बलोचिस्तान एक्सप्रेस, मुमताज दिसियाकार, आप हमारे साथ क्वेटा से मौजूद थे। सामने एक ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान की सियासत पे।
मेरी और आपकी दुनिया तब्दील हो रही है, ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
व्हाट्स अप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्स अप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहारंग में आपका खैर मकदम, मैं हूं असद हसन, और प्रोग्राम के सिलसिले में हम बात करेंगे पाकिस्तान की सियासत की। अगरचे पाकिस्तान के अंदर बाई इलेक्शंस कई एक हल्कों में इस वक्त हो रहे हैं, लेकिन सबसे ज़्यादा जो फोकस है, जो मीडिया हाइप है, वो NA-122 लाहौर के इस कौमी असम्बली के हल्के के ऊपर है, जिसमें अयाज सादिक साहब पाकिस्तान मुस्लिम लीग नवाज़ के उम्मीदवार हैं और अलीम खान साहब पाकिस्तान तहरीक इंसाफ के उम्मीदवार हैं, और इमरान खान साहब जिस सीट पर जिनका तनाज़ा था और जिसके बाद दोबारा वोट कराने का हुक्म दिया गया, आर्डर दिए गए, उसमें अब वो इमरान खान की जगह अलीम खान कंटेस्ट कर रही हैं। दोनों सियासी जमातों ने इलेक्शन मुहिम के आखिरी दिन भी, और पूरे अगर हम ये देखा जाए कि इस पूरी कैंपेन में बड़ा अग्रेसिवली ये कैंपेन चलाई है, मुहिम चलाई है, और आखिरी दिन तो खास तौर पे दोनों जमातों ने अपने पूरे ताकत, पूरी पॉलिटिकल मसल्स जो हैं वो शो किए हैं। देखना यह है कि अब इंतखाबात का जो नतीजा है या वोटर्स का जो फैसला है वो किस जानिब जाता है। हम अपने माहिरीन के साथ आपका तारुफ कराएंगे और फिर जो एक बुनियादी सवाल है वो उनके सामने रखेंगे। हमें ज्वाइन कर रहे हैं इसमें बहुत सीनियर साफ़ी और तजियाकार जनाब मुजीबुर रहमान शामी साहब, एक और बड़े लेजेंडरी और सीनियर साफ़ी हैं जनाब नज़ीर अहमद नाजी साहब, वो हमारे साथ हैं इस वक्त। अगरचे शामी साहब तो अपने पाकिस्तान अखबार को भी पूरे ग्रुप को ओन करते हैं, लेकिन उनकी वाबस्तगी दुनिया ग्रुप के साथ भी है, और नज़ीर नाजी साहब भी इस वक्त दुनिया ग्रुप से हैं, और फवाद चौधरी کچھ دیر بعد ہمارے ساتھ ہوں گے, پولیٹیکل انالسٹ ہیں اور اینکر بھی ہیں بذات خود بھی. تمام مہمانوں کا شکریہ. مجیب الرحمان شامی صاحب, یہ فرمائیے گا, بہت کلوز کنٹیسٹ ہے, ہم آپ کو سن بھی رہے ہیں, آپ کے انالیسز بھی دیکھ رہے ہیں, اگر آپ کے خیال میں کوئی پارٹی جیتے گی تو اس کی وجہ کیا ہوگی, کوئی ہارے گی تو اس کے پیچھے کیا فیکٹرز ہوں گے؟
دیکھیے, عام طور پر تو جو ضمنی انتخابات ہیں
جی ہاں,
ان کے بارے میں یہ تصور کیا جاتا ہے کہ وہ سٹنگ گورنمنٹ جیت گئی ہے
جی ہاں,
کیونکہ ان انتخابات کے نتیجے میں کوئی حکومت سے تبدیلی نہیں آ رہی ہوگی.
صحیح,
ایک نشست جو ہے اگر کوئی جماعت جیت جائے یا ہار جائے تو اس سے اس کی میجورٹی جو اسمبلی میں ہے وہ متاثر نہیں ہوتی.
صحیح,
اس لیے ضمنی انتخابات جو ہیں ان کو ایک بس عام طور پر روٹین میٹر سمجھا جاتا ہے.
صحیح,
اور لیکن یہ جو انتخابات ہیں یا یہ انتخاب جو ہے اس نے ایک بہت ہی اہمیت اختیار کر لی ہے, اور پیپلز اور یہ تحریک انصاف اور مسلم لیگ نون کے درمیان
جی
یوں معلوم ہو رہا ہے جیسے کہ عام انتخابات جو ہے نئے رسلے سے ہو رہے ہیں.
صحیح, جنرل الیکشن
جماعتوں نے ایڈی ایف چوپی کا زور لگایا ہوا ہے, کیونکہ وہ سمجھ رہی ہیں کہ اگر جو جماعت اس میں ہارے گی
جی
اس کی سیاسی ساخ جو ہے اس سے متاثر ہوگی, اور اس کا جو مستقبل ہے اس کے ہارے سے جو اس کا سیاسی پروگرام ہے
جی
اس کو دھچکا لگے گا.
ٹھیک, لیکن آپ کے خیال میں اگر لیٹس سے اگر ہم نواز لیگ کی بات کریں جن کا یہ گڑھ بھی ہے اور آلریڈی سیٹ بھی انہی کے کینڈیڈیٹ نے جیتی ہوئی تھی, اگر وہ یہ الیکشن جیت جائے گی تو اس کی وجہ کیا ہوگی, اور اگر ہار جائے گی تو اس کی وجہ کیا ہوگی؟
دیکھیے, اگر تو وہ الیکشن جیتے گی تو اس کی وجہ یہ ہے کہ سردار اجاز صادق صاحب یہاں سے کئی بار الیکشن لڑ چکے ہیں.
صحیح,
اور کئی بار جیت چکے ہیں, اور آج تک عمران خان صاحب جو ہیں یہاں سے انتخاب لڑے لیکن انہیں کامیابی نصیب نہیں ہوئی. تو یہ مسلم لیگ نون کی ایک لحاظ سے بہت پکی سیٹ سمجھی جاتی ہے, اس لیے اگر وہ اسے جیت لیں گے
جی جی
تو اس میں کوئی تعجب کی بات نہیں ہوگی, اس کی کنٹینیوٹی ہوگی.
صحیح, یہ ہے. نظیر میں ناجی صاحب, آپ کا بھی بہت شکریہ اور خیر مقدم. آپ کا انالیسز, پہلے میں نے یہی جو سوال کیا ہے چونکہ اس میں بہت کچھ نٹشل میں آ جاتا ہے ہمارے پاس, آپ کے خیال میں دونوں پارٹیوں نے کیمپین تو بڑی زبردست چلائی ہے, پی ٹی آئی کے بارے میں یہ ایک تنقید آپ یہ کہہ لیں, کہا جاتا ہے کہ جذبہ تو ہے لیکن شاید جو الیکشنئرنگ ہے آخری دن خاص طور پہ اس کا جو آرٹ ہے ہنر ہے اس کی کمی ہے. تو اب کیا چودھری سرور صاحب جن کو یہ ٹاسک دیا تھا انہوں نے اس کو کہیں پہ وہ جو لوپ ہولس تھے ان کو فکس کیا ہے؟ ایک بات, اور دوسری بات اگین وہی سوال براڈر ہے اور فل ٹاس ہے آپ کے سامنے, کسی پارٹی کے جیتنے یا ہارنے کی وجہ کیا ہوگی, دونوں پارٹیوں کی بلکہ؟
جیتنے کی ایک وجہ ہوگی حکومت کی کہ وہ حکومت ہے.
صحیح,
پاکستان کی تاریخ میں کوئی بھی سٹنگ گورنمنٹ جو ہے وہ جب تک انٹرسٹڈ نہ ہو کسی سیٹ میں ہار جاتی ہے, اس کی پرواہ نہیں کرتی. ایسا لیکن ہوتا نہیں ہے, کیونکہ مجھے سمجھ نہیں آتی کیوں ایسا کرتے ہیں کہ مضبوط سے مضبوط حکومت بھی, اس لیے ایک سیٹ کا فرق ہی نہیں پڑا. وہ جب میدان میں کودتی ہے اپنے پریسٹیج کا مسئلہ بنا کے, تو پھر یہ ہمیں نہیں بھولنا چاہیے کہ اس کے بس میں جو کچھ ہوگا وہ کرے گی. اور آج کے دن تک جو کچھ جتنے رولز ہیں الیکشن کے, جس بری طرح سے اس حکومت نے پامال کیے ہیں, اس سے اس کے اظہار کا اندازہ ہوتا ہے کہ وہ ہر چیز کو چھڑی ہوئی ہے. اصل میں الیکشن کے جب کلوز ہونے کے بعد جو ٹائم ہے اس کا کیمپیننگ کا, تو اس کے بعد کوئی کیمپین نہیں کر سکتا, لیکن ساتھ سارے وزرا ٹی وی بیٹھے ہوئے کیمپین کرتے رہے ہیں, اور پھر بھی تسلی نہیں جو خود پرائم منسٹر بھی ایک پریس کانفرنس کرنے بیٹھ گئے.
تو کیا پرائم منسٹر کی پریس کانفرنس بھی وائلیشن ہے آپ کے خیال میں, ضابطہ اخلاق کی پامالی کے زمرے میں آئے گی پرائم منسٹر کی آج کی پریس کانفرنس یا اس علاقے کا پیدل گشت؟
سب نے جی, سب نے, کسی نے روند کے پھینک دیا انہوں نے سارے رولز کو.
صحیح, تو کیا یہ سیٹ اس لیے تو نہیں امپورٹنٹ ہوگی کہ بلدیاتی انتخابات ہیں اس کے بعد اس پہ اثرات ہوں
گے؟ جی ہم دیکھیں اسی سے ان کے عزائم کا جو ہے کہ کچھ کرنا انہوں نے اندازہ لگائے.
صحیح,
تو وہ ہر کام کر گزریں گے جو پولنگ سے پہلے پہلے ہو سکتا ہے.
ٹھیک ہے,
وہ یہ ہو سکتا ہے کہ لوگوں کو انہوں نے پیسے پکڑا دیے, یہ ہو سکتا ہے کہ جن کے کام پسے ہیں سارے کام گھر سے بلا بلا کے ان کے کھا دیے ہوں, یہ ہو سکتا ہے جو کمرے میں پھنسا ہوا ہے اسے پولیس سے خارج کروا دیا. وہ ہر کام کر سکتے ہیں اور کر چکے ہوں گے.
ٹھیک ہے, اچھا یہ تو ریزنز یا وہ فیکٹر ہو گئے جو رولنگ پارٹی کو جتوا سکتے ہیں. رولنگ پارٹی اگر بائی الیکشن میں اور خاص طور پہ اس الیکشن میں اگر ہارے گی تو اس کی وجہ کیا ہوگی؟
جی مجھے آواز صاف نہیں آئی اس بار.
میں نے عرض کیا کہ اگر یہ تو وہ فیکٹرز ہو گئے جو رولنگ پارٹی کو جتوا سکتے ہیں, خواہ وہ جینون ہے یا نہیں ہے, لیکن آپ کے خیال میں اگر ہارے گی رولنگ پارٹی تو اس کی وجہ کیا ہوگی؟
میں
نے عرض کیا کہ یہ تو آپ نے جو گنوایا وہ فیکٹرز ہیں جو رولنگ پارٹی کو جتوانے میں مددگار ہو سکتے ہیں, لیکن اس کے باوجود اگر رولنگ پارٹی ہارتی ہے اور پی ٹی آئی اگر جیتتی ہے تو اس کی وجوہات کیا ہوں گی؟ جی جی, اور اگر ہارتی ہے تو
کوئی ایسا امکان نہیں, کیونکہ باہر ان کے پاس عام ووٹر ہے, ان کے پاس اچھا وہ جو صورت حال ہے اس وقت ان کے پاس ووٹر ہے, طاقت نہیں ہے,
صحیح,
ان کے ووٹروں کو بھی ووٹ ڈلائیں گے,
ٹھیک ہے,
اور ہو سکتا ہے ان کے وہ راتوں رات ایسا ہی آپ بھی کر رہی ہیں, یہ بھی کر رہی ہیں, ان کے پاس ہر حربا ہے جو ان کے ووٹر کو ڈرائی کرنے کا اور اپنے ووٹر کو مقصد پہنچانے کا.
جی
یہ سارے وہ کام پہلے کر لیں گے, اس کے بعد جب فوج تک پہنچے گی, بات فوج تو اس وقت پہنچے گی جب ووٹر جائے گا پولنگ اسٹیشن پر, اس سے پہلے کام کر چکے ہوں گے. یہ تو وہ چیز ہے جو حکومتیں کرتی ہیں,
ٹھیک ہے,
مجھے اس میں کوئی تعجب نہیں ہے, اگر جیت جائیں ہار جائیں میرے لیے معنی نہیں رکھتا, میرے لیے معنی یہ رکھتا ہے کہ پاکستان کے اندر جو ایک سیاسی تبر شروع ہوا ہوا ہے جس کے لیے تمام برسر اقدار سیاستدان بے خبر ہیں, وہ یہ ہے کہ تبدیلی عوام کے اندر اس وقت آ رہی ہے, ان کا اعتبار جو ہے تمام حکمرانوں سے اٹھ چکا ہے جو اقتدار کے کھیل میں کھیل کے رہ چکے ہیں. اس وقت ایک ہی شخص جو اقتدار کے کھیل میں نہیں اترا وہ ہے عمران خان. عمران خان کی اس وقت جیت یہ ہے کہ اگر یہ ہار گیا ایران تو اور لوگوں میں بیزاری آئے گی, اور حکومت کے خلاف نفرت ہوگی, اور لوگ یہ سوچیں گے کہ اب ہمارے پاس اس کے کوئی چارہ نہیں ہے کہ ہم سب ساری حکومت کی طاقت کا مقابلہ کرتے ہوئے اپنے ووٹ کو ویلڈ کرائیں. تو یہ میرا خیال ہے کہ اگلے الیکشن تک یہ سارا ہوگا کیمپین کا کام, اور عمران
مومنٹم آپ کے خیال میں بن جائے گا
اس کے پھیلاؤ کا عرصہ ہوگا. یہ
بہت شکریہ جناب نذیر ناجی صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ نے جوائن کیا. شامی صاحب آپ یہ فرمائیے گا, ہمیں فواد چودھری صاحب نے بھی جوائن کیا ہے, شامی صاحب آپ یہ فرمائیے گا کہ ان انتخابات کے بنیادی طور پہ اثرات کیا ہیں, کیونکہ دونوں پارٹیاں غیر معمولی اس پہ توجہ دیے ہوئے ہیں, کیا بلدیاتی انتخابات اگلا جو ہدف ہے یا اگلا مارکا ہے پنجاب کے اندر اس کو انفلوئنس کرنا ہے یا وہاں تک اپنا مومنٹم برقرار رکھنا ہے, مقصد کیا ہو سکتا ہے اس کا؟
ایک فیکٹر تو یہ بھی ہو سکتا ہے
جی,
لیکن اصل بات یہ ہے کہ تحریک انصاف نے جن چار حلقوں کا ٹارگٹ کیا ہوا تھا جو ٹکٹ میں دھاندلی ہوئی ہے, ان میں سے یہ حلقہ جو ہے ایک بڑی اہمیت رکھتا ہے, کیونکہ اس میں عمران خان صاحب بذات خود انتخابی دلدل میں شریک تھے. اب اگر وہ اس حلقے میں تحریک انصاف جیت جاتی ہے تو پھر اس کا استدلال یہ ہوگا کہ ہم نے دیگ کا ایک دانہ چٹ لیا,
صحیح,
اور یہی معاملہ نہیں ہوا بلکہ ہر نشست پر دھاندلی ہوئی ہے, اور جو جوڈیشل کمیشن کے فیصلے سے ان کو دھچکا لگا تھا اس دھچکے سے وہ نکلنے کی کوشش کریں گے, اور ایک دفعہ پھر اپنا کیس جو ہے وہ بلڈ کریں گے, انتخابات جو ہیں وہ شفاف رہیں گے, اور اس طرح وہ انتخاب نئے الٹیمیٹلی تو نئے انتخابات تک بات پہنچے گی اس مطالبے تک. تو تحریک انصاف کا ٹارگیٹ یہ نظر آتا ہے, اور مسلم لیگ نون کو بھی یہ بات معلوم ہو رہی ہے کہ اگر وہ یہاں نشست ہارے گی تو اس کو ایک نفسیاتی طور پر اور سیاسی طور پر ایک بڑے شدید دباؤ کا سامنا کرنا پڑے گا. پھر جو تحریک انصاف جو کہ ایک کمپین چلانے کی بڑی شدید صلاحیت رکھتی ہے, اس کی کمپین جو ہے اس کو روکنا یہ آسان نہیں ہوگا, اور حکومت جو ہے حکومت کی مشکل یہ ہوتی ہے کہ اگر وہ کمپیننگ میں مصروف ہو جائے تو اس کے باقی سارے کام ٹھپ ہو جاتے ہیں,
صحیح,
تو اس سے امن جو حکومت ہے وہ فنکشنل نہیں رہے گی, اس کے نتیجے میں یہ ان کا تصور یہ ہے.
ٹھیک, بہت شکریہ آپ کا مجیب الرحمان شامی صاحب، آپ نے بھی ہمیں جوائن کیا. فواد چودھری صاحب آپ کا خیر مقدم، آپ ہمارے ساتھ ہیں. میں نے ایک اپنے پہلے پینلسٹ کے سامنے بھی ایک فل ٹاس رکھی تھی، آپ کے سامنے بھی وہی. آپ کے خیال میں اس الیکشن میں، میں آپ کو فالو بھی کر رہا ہوں آپ کی ٹویٹس کو بھی، اگر کوئی سیاسی جماعت جیتتی ہے دونوں میں سے، تو اس کی وجہ کیا، بنیادی وجہ کیا ہوگی؟ اور اگر کوئی پارٹی ہار جاتی ہے، چونکہ اس وقت بڑا نیک ٹو نیک کمپٹیشن ہے، تو اس کی وجہ کیا ہوگی؟ جی فواد چودھری صاحب، آپ مجھے سن سکتے ہیں؟ فواد چودھری صاحب آپ ہمارے ساتھ ہیں؟ جی میں سن سکتا ہوں، جی بولیے. صحیح
جو عمران خان نے کمپلین کری کی ہے اس کا آج اظہار اس وقت بھی ہوا جو نواز شریف صاحب نے آج پریس کانفرنس کی گورنر ہاؤس میں، اور آپ نے دیکھا کہ وہ کس قدر الجھے ہوئے ہیں اس سارے معاملے میں. اور جو ایک الیکشن ہے تو بظاہر کو بہت بڑا فرق نہیں پڑ رہا حکومت کی طالبان میں پوزیشن کے اوپر، اسے حکومت کوئی کہنے کا کوئی ڈیوٹی میں کوئی فرق آئے گا پارلیمان کے اندر، لیکن الیکشن بہت بڑا ہے. اور دونوں ہی پارٹیز نے یہاں پر بہت زیادہ سچویشن کی ہے، لیکن بڑے طور کے اوپر تو عمران خان نے ہی کافی بڑا کیا. پی ایم ایل این کو جو نقصان ہوا یہ کہ چونکہ الیکشن کمیشن کے ضابطے کے بعد نواز شریف صاحب شہباز شریف آ نہیں سکتے تھے، مریم نواز شریف صاحبہ نے وہ تھوڑا چونکہ تھوڑا رسلنگ کے ہے تھوڑے نواز شریف صاحب کی فیملی ان تک طے نہیں کر پائے کہ مریم نواز شریف کو ان کو سیاست میں اتارنا ہے یا نہیں اتارنا. حمزہ شہباز شریف صاحب میں وہ کریزما نہیں ہے، لہٰذا کمپین جو تھی وہ ون سائڈیڈ رہی. عمران خان صاحب نے کہہ رہے ہیں کہ بالکل ہی کمپین کو لے ہوئے، اور دیکھنا یہ ہے کہ کل جو دوسری طرف یہ بھی ہے کہ اس میں بہت سرکاری ملازموں کا ووٹ ہے اسپیشلی ریلوے کا، اور اس لیے آپ نے دیکھا کہ سعد رفیق صاحب بہت ایکٹیو تھے سلسلے میں، تو 20,000 کے قریب ووٹ وہ ہے. الیکشن کافی ٹف بنا رہی ہے عمران خان نے، اور اگر الیکشن حکومت آ رہی
تو فواد یہ بتائیے گا، جو کچھ پاکستان کے اندر بھی اب یہ کانسیپٹ آ رہا ہے سروس کا، پولز کا، امریکہ میں تو میں یہ کہہ سکتا ہوں کہ بہت ایکوریٹ ہوتے ہیں، کافی حد تک 99% بہت سارے مبصرین کے نزدیک وہ ایکوریٹ ہوتے ہیں. پاکستان کے اندر سٹل وہ انیشل فیز ہے، چیلنج بھی کیے جا سکتے ہیں، لیکن اگر ہم ان فگرز کو لیں تو جیسے آپ نے کہا کہ الیکشن کیمپین یا مہم بنائی ہے عمران خان نے، تو کیا وہ خلیج جو تھا اس میں تقریباً 20% کا، اس کو وہ کم کرنے میں یا پاٹنے میں کامیاب ہوئے ہیں؟
وہ تو دونوں جو گیلپ اور پلس دونوں کا جو سروے ہے وہ دونوں یہ کنفرم کرتے ہیں کہ جو فرق تھا وہ تو کم ہوا ہے عمران خان صاحب کے، اور پہلے لگ رہا تھا کہ یہاں سعادت صاحب کافی بڑے مارجن سے ہی جیت جائیں گے، لیکن عمران خان کی بہت بڑی کمپین کے نتیجے میں یہ جو ہے کم ہو گیا ہے. کل اوکاڑا میں بھی الیکشن ہے، لیکن آپ دیکھتے ہیں کہ اس کا کوئی ذکر نہیں ہو رہا میڈیا کے اوپر بالکل بھی. پی ٹی آئی وہاں پر مقابلے میں ہی نہیں ہے بظاہر، وہاں پہ تھرڈ فورتھ نمبر پہ شاید ان کا کینڈیڈیٹ آئے، لیکن تمام تر اسٹیٹ جو ہے وہ ان میں 1-2-2 میں لگا دیا گیا ہے. سائیکولوجیکل امپیکٹ ہوگا مجھے لگتا یہی ہے کہ اگر عمران خان یہ جیت گئے تو وہ لاہور میں نہیں ٹھہریں گے، وہ ڈیفینیٹلی اسلام آباد کا رخ کریں گے. وہ تو فوری طور کے اوپر ضمنی انتخابات چاہتے ہیں، نئے انتخابات چاہتے ہیں، اور اس الیکشن کو بھی استعمال کریں گے اپنے اسی بنیادی مقصد کے لیے. ظاہر ہے عمران خان کا اور تحریک انصاف کا بنیادی مقصد کوئی ضمنی الیکشن جیتنا نہیں ہے، وہ تو ملک میں ایک بڑا الیکشن کرانا چاہتے ہیں
اور مومنٹم بنانا چاہ رہے ہیں،
استعمال کریں گے جس کے تحت میں وہ کرا
سکتے. تو فواد آخری بات یہ بتائیے گا، آپ بہت بہتر اس پہ بات کرتے بھی ہیں، جانتے بھی ہیں کہ جو الیکشنرنگ ہے اور خاص طور پہ آخری دن پولنگ والے دن کی جو پالیٹکس ہے، اس میں سمجھا جاتا ہے کہ روایتی طور پہ ایک ایکسپیرینس پارٹی ہے پی ایم ایل این، اس کو اس آرٹ کا پتہ ہے، اور پی ٹی آئی ایموشنلزم کے باوجود، جوش و خروش جذبے کے باوجود وہ اس میں لیگ کرتی ہے. تو پچھلے 2 سالوں میں، خاص طور پہ 2 برسوں میں، پی ٹی آئی نے یہ کچھ سکلز لرن کیے ہیں، اسپیشلی جب ان کے ساتھ ایک طرح سے ٹریڈیشنل پولیٹیشنز کی بھی ایک کھیپ ان کے ساتھ موجود ہے، یا ان کے کہنا چاہیے کہ کنٹینر پہ آئی ہے.
دیکھیے ایک تو آرگنائزیشنل کرائسس ہے تحریک انصاف کا، ان کا تمام ہی لیڈرشپ ایک دوسرے سے کہہ لیں کہ ان کی آپس میں لڑائیاں ہیں بہت زیادہ،
ये जो इलेक्शनरिंग का मामला है उसमें तरीके इंसाफ बिल्कुल खराज नहीं है, बल्कि मैं आपको बताऊं कि 400 लोगों को तरबियत दी अभी चौधरी सरवर साहब जब यहाँ पे बने और उन्होंने दिया। इमरान खान जब आए परसों तो उन्होंने उनको लंच से बुलाया सबके सब लोगों को, तो 64 टर्न अप 400 में से, तो काफी नाराज हुए खान साहब। तो काफी इनका प्रॉब्लम जो है ऑर्गेनाइजेशन का तो प्रॉब्लम है काफी ज्यादा, और यही वजह है कि उनका जो जिस तरह से आपने कहा जोश और जज्बा जो है वो ट्रांसलेट नहीं हो पाता इलेक्शनरिंग में वोट में, ये एक बड़ा पीटीआई का क्राइसिस है। और अगर पीटीआई कल इलेक्शन हारी मार्जिन से अगर हारी तो काफी नुकसान होगा। इमरान हाई बेट के प्लेयर है, वो छोट बेट नहीं करते हैं, आपको तो अपनी हैकिंग करते हैं ये नहीं होगा तो ये करेंगे। इमरान खान ने अब तक जो किया वो सब कुछ झोंक देते हैं एक ही मामले में, यहाँ पर कुछ ज्यादा मुखलिस नहीं है, तरीके इंसाफ 10 वोटों से ज्यादा से हारती है, काफी नुकसान होगा तरीके।
बहुत शुक्रिया आपका फवाद चौधरी साहब, आप हमारे साथ रहे, आपने हमें ज्वाइन किया, मुजीब रहमान शामी साहब और नज़ीर अहमद नाजी साहब भी हमारे साथ थे, और इसी सेगमेंट में हम कमेंट्स लेंगे। हमें ज्वाइन किया जनाब असलम खान साहब ने, एक और सीनियर साफ़ी और तजियाकार कालम निगार हैं, एक्सप्रेस ग्रुप के साथ वाबस्ता हैं अगर मैं गलत नहीं कह रहा तो। खान साहब आपका बहुत शुक्रिया, आपने हमें ज्वाइन किया है।
थैंक यू जी, आपने ज़हमत की बल्कि
नहीं, आपका बेहद शुक्रिया। आप फरमाइएगा, यही पहले अगर हम इलेक्शन पे बात करें और बाई इलेक्शन में भी स्पेशली 1-2-2 इसके ऊपर बहुत फोकस है, बहुत हाइप है, और हमने एक सवाल जो बुनियादी अपने पैनलिस्ट के सामने रखा है आपके सामने भी वही रखेंगे, आप क्या देख रहे हैं, क्या जुजियात होंगी अगर कोई पार्टी अगर जीत जाती है, क्योंकि बहुत नैरो कह रहे हैं कि कंपटीशन है, कोई भी जीत सकता है हार सकता है, उस फर्क की वजह क्या होगी किसी के जीतने की या किसी के हारने का, बुनियादी एलिमेंट उसमें क्या होगा?
पहली बात तो ये है, असद के जो पिछले नतीजे हैं उसमें गालबन 8,950 वोटों का डिफरेंस था
जी हाँ बिल्कुल,
दरमियान में इमरान खान साहब और याज सादत साहब
जी हाँ।
अब जाहिर है शख्सियत बदल गई है, अब अलीम खान है, इमरान खान खुद तो नहीं है
सही,
लेकिन ये सिलेक्शन को ये बड़ा अनफॉर्चुनेट है कि जिंदगी और मौत का मसला बना लिया नून लीग ने, और इतना पैनिक है कि आज खुद प्राइम मिनिस्टर साहब जो है वो सारा दिन लाहौर में दाएं बाएं फिरते रहे हैं और अपनी प्रेजेंस शो की है
सही।
मेरा ख्याल के इस तरह जो है वो ये कोई वोट हासिल कर पाएंगे ज्यादा, वैसे ओवरऑल जो एक तजवियाकारों की राय थी कि ये आसानी से जीत जाएंगे अय्याज सादत
सही,
लेकिन ये जो आखिरी दो दिनों में जिस तरह का पैनिक हुकूमती पार्टी जाहिर कर रही है उससे जो है वो ये लग रहा है कि बहुत कोई कट थ्रॉट किस्म का कोई कंपटीशन होने जा रहा है। एक और फैक्टर जो है वो कोई नए वोटों का अंदराज है, जो नए नौजवान जो है वो 18 साल की उम्र को पहुंच के एलिजिबल हुए हैं, वो वोट डालेंगे, वो 21,000-22,000 बता रहे हैं कि वो लोग हैं, वो तो 100%
पिछले यानी दो सालों में आपके ख्याल में यानी इलेक्शन 2013 से लेके अब तक उस कॉन्स्टिट्यूएंसी में 15-20,000
जी हाँ जी, वो उसकी वजह ये है ना डॉक्यूमेंटेशन हो गई है
नादरा की वजह से पता चल जाता है, तो आपके ख्याल में ये कोई डिसाइसिव फैक्टर हो सकता है? और इसके अलावा वहाँ पे जो छोटे छोटे ग्रुप्स हैं जिन्होंने मुख्तलिफ पार्टियों की हिमायत की, जैसे अगर हम कहें कि जमीयत उलमाए इस्लाम ने PMLN को सपोर्ट किया है, जमात इस्लामी उसने PTI को सपोर्ट किया है, इसी तरह ताहिरुल कादरी की जमात ने PTI को सपोर्ट किया है, इनकी कितनी वार्थ है और ये कितना रोल प्ले कर सकती है वहाँ पे सिलेक्शन में?
ये तो एक ऐसे ही वो जो है कहते हैं कि ये वो सिफरों का मजमुआ है, कुछ भी नहीं, इनके 2-3,000 वोट भी नहीं है ये इन सारी पार्टियों में
नहीं, लेकिन खान साहब अगर लेट्स से 3,000 वोट भी हो तो जितने क्लोज कंटेस्ट आप बता रहे हैं बहुत सारे एनालिस्ट कह रहे हैं तो उसमें तो ये बड़ा फैसला कौन हो जाएगा?
नहीं ये मेरा नहीं ख्याल के है, इन जमातों के कहने पे इनके कारकुन वोट देंगे, वो अपनी मर्जी से ही वोट ये, और इसमें भी खास तौर पे जो है वो जमात इस्लामी के वोट थे लाहौर शहर में तो वो सारे जो है गायब हो गए, अब कौन, I don't think so कि ये कोई बहुत बड़ा फैक्टर होगा जी।
सही, अगर मैं आपसे कहूँ मैं प्रेडिक्शन मैंने बाकी पैनलिस्ट से नहीं ली है, ना फवाद चौधरी से, ना नज़ीर नाजी साहब से, ना मुजीब रहमान शामी साहब से, लेकिन अगर मैं आपसे प्रेडिक्शंस लूँ तो परसेंटेज में आप मुझे बता सकते हैं कि इस वक्त आपके ख्याल में झुकाव किस जानिब कितना है, 100 में से कितने परसेंट इस वक्त पीएमएलएन इलेक्शन जो है वो जीत चुकी है, कितने परसेंट पीटीआई की सपोर्ट वहां पे मौजूद है?
देखिए सच्ची बात यह है कि मैं तो प्रेडिक्शन करने की पोजीशन में इसलिए नहीं हूं कि मैं इस्लामाबाद बैठा हूं।
सही,
ठीक है जी, मैं खुद वहां होता तो शायद बेहतर अंदाज में कोई प्रेडिक्शन कर सकता, लेकिन बात यह है कि ये जो मार्जिन है ना, जीत का जो मार्जिन है
बहुत कम हो गया,
ये बहुत कम हो गया है जो आज के और कल के वाकयात है उसके बाद।
सही, यानी जीत पीएमएलएन की यकीनी थी बजायर जब इलेक्शन के लिए पेपर जमा कराए गए थे, लेकिन अब वो आपके ख्याल में नैरो हुआ है। बहुत शुक्रिया, हमारे साथ रहिएगा, एक सेकंड चंद सेकंड की ब्रेक हम लेके वापस आएंगे और बात करेंगे शाम की सूरत हाल पे, और अनमर इकबाल साहब भी हमारे साथ मौजूद होंगे, आपके दोस्त भी हैं, दोनों दोस्तों की ऑनलाइन मुलाकात भी हो जाएगी एक ब्रेक के बाद।
मेरी और आपकी दुनिया तब्दील हो रही है, ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन इस सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
व्हाट्स अप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहांरंग में आपका खैर मकदम है, हूँ असद हसन, और प्रोग्राम के इस हिस्से में हम बात करेंगे शाम की सूरत हाल पे, और अनवर इकबाल साहब वाशिंगटन बेस्ड जर्नलिस्ट हैं, तजयकार हैं, वो हमारे साथ हैं, इस्लामाबाद से हमारे साथ हैं असलम खान साहब, सीनियर साफी और तजयकार, दोनों मेहमानों का बहुत शुक्रिया। शाम के अंदर सूरत हाल उसमें एक तो हम ये देख रहे हैं कि दुनिया की दो बड़ी फोर्सेज अमरीका और रशिया, उनके दरमियान इख्तलाफात जो हैं वो पैदा हुए हैं, और दूसरा मरहला उनके दरमियान गुफ्तगू का उनकी रशियन एयर स्ट्राइक्स के बारे में दोबारा मुनक़िद होने जा रहा है, उस पर दोनों मुल्क एक दूसरे साथ तैयार हैं कि वहां फिजाई तहफ्फुज़ पे बात की जाए, क्योंकि अमरीका के ये कंसर्न रहे हैं कि जब से रूस ने सदर बशार अल-असद की हिमायत में वहां पे अपने अहदाफ को निशाना बनाना शुरू किया है, इस बात के इम्कान आते हैं कि बाकी इत्तेहादी फोर्सेस के साथ एक टकराव हो सकता है जो बहुत बड़े किसी तसादुम का सबब बन सकता है, इस पर हम बात करेंगे। लेकिन इसके अंदर जो एक पहलू है उसका जिक्र खासतौर पर रहेगा कि दाइश इस्लामिक स्टेट, उसको ऐसे वक्त में जब बड़ी स्टेट्स की जो फोर्सेज हैं वो अगरचे उसके खिलाफ अपने अपने तई दावा भी कर रही हैं कि कार्रवाइयाँ हो रही हैं, लेकिन उसको उनके आपस के इख्तलाफात में कितना स्पेस मिल रहा है और वो कितना इसका फ़ायदा उठा सकते हैं। असलम खान साहब और अनवर इकबाल साहब हमारे साथ मौजूद हैं। अनवर इकबाल साहब, आपसे इसका आगाज़ कर लेते हैं, पहले तो ये बताइएगा कि कितना ज़रूरी है कि शाम के मसले पर और ख़ासतौर पर वहाँ पर दाइश को टारगेट करने में अमरीका और रूस की रूस और बाकी इत्यादी फोर्सेज की कोऑर्डिनेशन जो है वो बेहतर हो।
देखें, अगर इनकी कोऑर्डिनेशन हो तो दाइश के खिलाफ जो जो लड़ाई है वो बहुत मुअसर हो सकती है, बहुत इफेक्टिव हो सकती है, इसलिए कि इस वक्त रूस की फौजें मौजूद हैं वहाँ शाम में, और रूस के बहुत पुराने ताल्लुकात हैं शाम की हुकूमत से और उस इलाके से अच्छी तरह वाकिफ है। लेकिन साथ मसला ये है कि जो अमेरिका को शिकायत है वो ये है कि रूसी जो है वो दाइश को टारगेट नहीं कर रहे हैं, गर्चे उन्होंने दाइश पे हमले किए होंगे लेकिन उनका मकसद जो है मेन वो सदर बशारुल असद को मुस्तहकम करना है, इसलिए उन्होंने उन अपोजिशन फोर्सेस पर भी हमला किया है जिनकी वेस्ट और खासतौर पर अमेरिका हिमायत करता है, जिनको अमेरिका ट्रेन कर रहा है, और वो दाइश नहीं है, वो सिर्फ एंटी असद है।
सही जी, खान साहब आपका एनालिसिस इसी सवाल को, पहले आप रिस्पॉन्ड कीजिए।
अनवर भाई ने बहुत कुछ बता दिया है, कुछ चीजें मैं भी अर्ज करता हूँ। देखिए, बात यह है कि दाइश जो है वो मुश्तरका दुश्मन है अमेरिका की और रूस की और इंसानियत की, ठीक है, लेकिन बात यह है कि दाइश पे हमले शुरू किए प्यूटन ने तो चीखें अमरीकियों की क्यों निकल गई, एक बार ये क्यों चीख रहे हैं जी, ये हो गया वो
तो अनवर इकबाल ने आपको बताया ना, उसकी रीजन वो ये समझते हैं कि चूंकि सदर बशार अल असद की एक पॉलिटिकल जो कहना चाहिए उनकी बका है, उसके लिए शायद उसको सामने रखा हुआ है रशिया ने, इस वजह से अमेरिका के तहफ़ आते हैं।
देखिए, जो भी है बशार अल असद की हुकूमत इस वक्त तक लीगल लेजिटिमेट और सो कॉल्ड इलेक्टेड गवर्नमेंट گورنمنٹ ہے, جس طرح کی یمن میں یہ گورنمنٹ کو ریسٹور کروانے کی کوشش کر رہے ہیں, بلکہ انہوں نے وہ تباہی پھیر دی ہے. اصل بات یہ ہے کہ یہ سارا تنازع جو ہے یہ سعودی نے, سعودی داعش کو کون لے گیا, سب کو پتا کہ یہ سعودی جن کے سپورٹر تھے, یہاں سے ایون پاکستان سے جو وہ مجاہدین یہ شام کے محاذ پہ گئے, یہ کون لے کے گیا, وہ پیدل گئے تھے, C-130 پہ گئے اور وہ قطر میں اترے اور قطر سے وہ انٹر ہوئے, یہ سارے انتظامات کون کرتا رہا. اب یہ ہے کہ وہ جب انہوں نے وہ مکمل ان کی تابے داری کرنے سے انکار کر دیا تو یہ سب ان کے دشمن ہو گئے. باقی امریکہ, امریکنز جو ہیں انہوں نے تو کچھ کیا ہی نہیں, وہ تو پتہ نہیں کہاں پہ وہ بمبنگ کرتے رہے. یہ بمبنگ اب ہوئی ہے نا تو سارے کنٹرول اینڈ کمانڈ سسٹم تباہ ہو گئے. اب انہوں نے کروز مزائل جو ہیں وہ استعمال کیے ہیں. ایکچولی تو یہ ہے کہ روس نے یہ بتا دیا ہے کہ بھائی صاحب آپ یونیپولر ورلڈ میں وہ تنتر ہاں بادشاہ نہیں ہو, ہم ہیں, اور جہاں پہ بھی ہمارے اسٹیٹس جو ہیں وہ بہت زیادہ متاثر ہو گئے, ہم آپ کو ایک لائن سے آگے کراس نہیں کرنے دیں گے. ہوا یہ ہے, اور یہ جو کہتے ہیں کولڈ وار, کولڈ ہی ہے تو ہارڈ وار کا ایک نیا دور شروع ہو گیا, جس میں ظاہر ہے رشین فیڈریشن کو یہ چین جو ہے وہ سپورٹ کر رہا ہے, اور وہ یہ امریکہ کے خلاف ایک نیا
الائنس
بننے جا رہا ہے.
بالکل, آپ کا یہ جو نقطہ ہے اس پہ انور اقبال صاحب کی رائے لیتے ہیں. انور اقبال صاحب, جیسے خان صاحب یہ کہہ رہے ہیں, انالیسز ظاہر ہے بہت سارے لوگوں کا ہے کہ روس نے پہلی بار کئی برسوں میں یعنی پریکٹیکلی اپنی ملٹری ویپنز کو, اپنے لڑاکا اور اپنے جیٹ طیارے جو ہیں وہ استعمال کیے ہیں, ٹریول کیا ہے, دور ٹریول کیا ہے. تو کیا واقعتاً یہ کوئی ایک اتحاد ہے یا کوئی ہاٹ وار ہے جس کا وہ تذکرہ کر رہی ہیں کہ سب جنگ سے بات آگے بڑھ رہی ہے؟
دیکھیے, جو روسی قیادت ہے وہ کبھی بھی یونی پولر ورلڈ سے خوش نہیں تھی, نہیں اس کو یہ بات بہرحال پسند نہیں تھی کہ دنیا میں ایک ہی سپر پاور ہو اور وہ امریکہ ہو. تو ان کو موقع ملا ہے اپنے مسل دکھانے کا, اپنی قوت کے مظاہرے کا, اور وہ کر رہے ہیں اور وہ کریں گے, لیکن اس کا یہ مطلب نہیں ہے کہ معاملات امریکہ کے ہاتھ سے نکل گئے ہیں یا امریکہ کے پاس شام میں یا مڈل ایسٹ میں اور بھی کارڈز موجود نہیں ہیں. ایک بات ذہن میں رکھنی چاہیے کہ شام کی جو لڑائی ہے وہ بہت سیریس ہے. اس میں ایک مسئلہ ہے کہ ایک مذہبی اقلیت, ایک مذہبی اکثریت پہ وہاں حکومت کرتی ہے اور اکثریت اس سے خوش نہیں ہے, اور اس لڑائی میں سعودی عرب انوالو ہے, ترکی انوالو ہے, بہت سارے ممالک ہیں, اور امریکہ جب بھی چاہے ان ممالک کے ساتھ مل کے پاسا پلٹ سکتا ہے. امریکہ کے ساتھ پریشانی یہ ہے کہ پاسا پلٹنے کے بعد کیا ہوگا, کیا شام جو ہے وہ دوبارہ ایک اور لیبیا بن جائے گا, اور لیبیا بن گیا تو اس کا پھر اس کے اثرات, ایک طرف لیبیا ہے پھر شام ہے پھر عراق ہے, کیا اس کے بعد مصر ہوگا, اس کے بعد جو پوری انسٹیبلٹی ہوگی ریجن میں وہ خود امریکہ کے لیے, ویسٹ کے لیے, ساری دنیا کے لیے کتنا بڑا خطرہ بنے گا. یہ سب کچھ سوچنا سمجھنا ہے, لیکن اس کا یہ ہرگز مطلب نہیں ہے کہ امریکہ اب وہاں بے بس ہو گیا ہے.
ٹھیک ہے, تو اگین اس کو چند سیکنڈ میں آپ سم اپ کیجیے گا. جس طرح آپ نے کہا کہ اگر وہاں پہ اسٹیبلٹی نہیں رہتی ہے تو اس کا نقصان ہوگا پوری دنیا کو, بشمول امریکہ اور باقی فورسز کو بھی, تو کیا یہ جو جیسے گروپس ہیں, داعش کا ہے, اسلامک اسٹیٹ, القاعدہ, اس ٹائپ کے گروپس اس کو ایکسپلائٹ کر سکتے ہیں سچویشن کو؟
کون ایکسپلائٹ کرتے ہیں؟ داعش والے, ہاں بالکل کرنے کی کوشش کریں گے, ظاہر ہے وہ بالکل کوشش کریں گے ایکسپلائٹ کرنے کی, کیونکہ ان کا مقصد ہے اپنی قوت کا مظاہرہ, اور وہ یہ ایک اپنی خاص قسم کے ان کے نظریات ہیں, ایک خاص قسم کی ریاست بنانا چاہتے ہیں ایک, اور اس کے لیے ظاہر ہے ان کو ہر طرف سے ان کی مخالفت ہوتی ہے. تو وہ تو کوئی بھی ایسی سچویشن جس کو وہ امریکہ یا باقی جو عرب دنیا کے خلاف استعمال کر سکیں تو وہ اس کو استعمال کریں گے.
ٹھیک, اسلم خان صاحب, آپ کا انالیسس, داعش اس کو کتنا ایکسپلوائٹ کر سکتی ہے سچویشن کو؟
کافی حد تک دیکھیں, اگر اپوزیشن جو لیبرل اپوزیشن ہے صدر حافظ اسد کی, وہ اگر ویکینڈ ہوتی ہے, وہ کمزور ہوتی ہے جس طرح روس کر رہا ہے, تو اس سے ظاہر ہے داعش مستحکم ہوگی, اور پھر عوام میں ایک احساس پیدا ہوگا کہ بھائی اس ساری لڑائی میں اگر اسد کے خلاف کوئی لڑ سکتا ہے تو وہ صرف داعش ہے, تو وہ پھر داعش کے لیے نئی ریکروٹمنٹ بھی آسان ہو جائے گی. یہ سوال کا جو داخل ہونا ہے نا, اس میں اس سے بڑی انسٹیبلٹی کریٹ ہوگی ریجن میں.
جی اسلم خان صاحب,
داعش والا فنومنل ہے نا, یہ تو ابھی ایک جعلی کام تھا وہ, آپ دیکھیے,
لیکن جعلی کام اب لگتا ہے تبدیل ہو گیا حقیقت میں.
نہیں, میں
طالبان بھی اس ریفرنس میں تو بنائے گئے تھے نا, لیکن اب آپ کے سامنے ایک بہت بڑا جن ہے, بوتل سے باہر آ جائیں تو پھر تو وہ حقیقی.
میں عرض کر رہا ہوں کہ اس وقت بھی داعش کو جو سپورٹ ہے وہ سعودی عرب کی حاصل ہے, سعودی عرب کے ذریعے امریکہ کی ہے. اب یہ ہوا ہے ان کے خلاف, یہ جو نئی کاروائیاں یہ شروع ہوئی جو رشین فیڈریشن نے شروع کی ہیں, اس کے بعد ان کی کمر ٹوٹ گئی ہے 3 دن میں ہی صرف. صرف تین دن میں یہ جھٹکا نہیں برداشت کر سکے. اگلی بات یہ ہے, مجھے آپ بتائیں کہ اگر وہ خلیفہ البغدادی ہے تو وہ ڈرون کی طرح ہے جو یہاں تو پن پوائنٹڈ مارتے ہیں ہمارے یا وزیرستان میں, یہ داعش کے خلاف کیوں نہیں آج تک یوز ہوئے؟ یہ ساری کرام کہانی ہے. یہ آپ دیکھیے گا, اصل تکلیف امریکہ کو یہ ہے کہ یہ اس کو نہیں نکال سکیں گے, بشار الاسد بیٹھا رہے گا, یہ بات کنفرم ہو گئی ہے. اور ان کو اندازہ ہو گیا اب کہ یہ پروکسی وار کا زمانہ گزر گیا. امریکی تو نیٹو کے سہارے اور ادھر ادھر سے وہ چکر چلا کے یہ لڑائیاں لڑتے ہیں دوسری زمینوں پہ آ کے. یہ یا روسی تو خود انوالو ہو گئے, اور کل ایک ایرانی انہوں نے کمانڈر بتایا جنرل, وہ مارا گیا وہاں پہ سیریا میں ہی لڑتا ہوا. تو یہ اس طرح کا جو ہے نا, یہ
جی کا ایک بالکل نیا جی. خان صاحب آپ کا بہت شکریہ, آپ نے ہمیں جوائن کیا, آپ ہمارے ساتھ موجود رہے, آپ کا بے حد شکریہ. دونوں سیگمنٹ پہ آپ کا انالیسز آ گیا. انور اقبال صاحب ہمارے ساتھ رہیے گا, ہمارے پاس آخری پانچ منٹ ہیں جس میں ہم یہاں واشنگٹن میں اس وقت نیشنل مال کے سامنے ایک بہت بڑی جو ہسٹورک ریلی ہے اس کی 20ویں سالگرہ منائی جا رہی ہے, اس ریفرنس میں گفتگو کریں گے. چند سیکنڈ کی ایک بریک لیتے ہیں.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن اس سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
پروگرام جہانگ میں آپ کا خیر مقدم. یہاں واشنگٹن میں ہمارے آفس کے بالکل بیک سائڈ پہ اس وقت بڑی تعداد میں لوگ موجود ہیں, جمع ہونا شروع ہو گئے ہیں. 20ویں سالگرہ منائی جا رہی ہے اس ملین مین مارچ کی جو 1995 میں آج ہی کے دن یہاں پہ منعقد کیا گیا, اور اس کا جو آرگنائزر تھا وہ نیشنل آف اسلام منسٹر لوئس فرح خان تھے. 1995 میں اس کی کال دی گئی, اور کہتے ہیں کہ لاکھوں کی تعداد میں لوگ یہاں پہ امڈ آئے تھے. اور بنیادی طور پہ یہاں پہ اس ریلی کے اندر جو پلیج کرنا تھا وہ یہ تھا کہ آپ اپنے آپ کو بہتر شہری ثابت کریں, جس رول میں بھی ہیں. اگر آپ ہسبینڈ ہیں تو اچھے ہسبینڈ بنیں, اگر آپ کمیونٹی لیڈر ہیں, فادر ہیں, تو اس میں اپنے آپ کو نکھاریں, اپنے کنٹریبیوٹ کریں ٹو ورلڈز لائف, ٹو ورلڈ سوسائٹی. انور اقبال صاحب ہمارے ساتھ ہیں, ان سے ہم مزید اس پہ بات کریں گے. آج خاص طور پہ جب یہ ریلی منعقد کی جا رہی ہے تو اس میں ساتھ ساتھ جو ایجنڈا ہے اس میں زیادہ تر صاف عام امریکنز یہاں پہ افریقی امریکی موجود ہیں, اور یہ جو بھی ریسنٹ پولیس کے ساتھ جو کانفلکٹس ہوئے ہیں, جو واقعات ہوئے ہیں جس میں صاف عام کچھ نوجوان مارے گئے ہیں, اس ریفرنس میں خاص طور پہ یہاں پہ توجہ دلائی جا رہی ہے, اس جانب توجہ مبذول کرائی جا رہی ہے. اس پر امام اس کو کور کر رہے ہیں ہمارے ساتھی, لیکن ان سے ہمارا رابطہ فی الوقت نہیں ہو پا رہا. انور اقبال صاحب, ملین مین مارچ 1995 میں, کیا آپ اس بارے میں ہمیں کچھ اپ ڈیٹ کر سکتے ہیں؟ اس وقت اس کا مقصد کیا تھا اور آج کانٹیکسٹ کیا ہے؟
واشنگٹن میں تھا اس دن, جس دن یہ مارچ ہوا تھا. میں
ڈرتے ڈرتے پوچھنا چاہ رہا تھا کہ آپ اس وقت یہیں پہ تھے یا نہیں.
جی, بہت بڑا مارچ تھا اور میں بھی اس میں شریک ہوا تھا, میں نے دیکھا تھا. اور اس کا جو میں تو ظاہر ایک آبزرور کے طور پہ شریک ہوا تھا, غیر ملکی صحافی کے طور پہ. اور جو اس میں یہ بات تھی کہ بہت ذمہ داری سے وہ جو پارٹیسپینٹ تھے انہوں نے شرکت کی, اور اس میں کوئی ہنگامہ, کوئی فساد نہیں.
انور صاحب آپ کو میں انالیسس لیتا ہوں, مجھے صرف ایک منٹ جو ہے نا اسفر سے اپڈیٹ لینے دیجیے, ہمارے پاس تین منٹ باقی ہیں. اسفر آپ یہاں پہ موجود ہیں, آپ کیا دیکھ رہے ہیں, کتنی تعداد میں یہاں پہ لوگ موجود ہیں, اور یہ بار اس بار یہ جو اینیورسری 20ویں منائی جا رہی ہے, سلوگن کیا ہے خاص طور پہ؟
اور اس میں زیادہ تر لوگ خیافہ امریکی نظر آ رہے ہیں, لیکن اس میں اور دوسری کمیونٹیز کے لوگ بھی شامل ہیں. اور اس بار یہی انہوں نے جو 20 برس پہلے جس عزم کا اظہار کیا تھا, جس طرح کی صورتحال تھی, آج یہ محسوس کیا جا رہا ہے کہ شاید یہاں پہ جو مقررین خطاب کر رہے ہیں ان کا موقف یہی ہے کہ جو سیاہ فام لوگوں کے ساتھ جو امتیازی سلوک کیا جا رہا ہے, ایک بار پھر اس معاشرے میں جدوجہد کی ضرورت ہے تاکہ مساوات اور جو انسانی رواداری کا دوبارہ بول بالا ہو, اور خصوصی طور پہ سیاہ فام.
جی اسفر, اگرچہ ہمارے بالکل آفس کے پاس ہیں لیکن غالباً وہاں پہ سگنل جو ہے نا وہ زیادہ اچھے نہیں ہیں, رابطہ ڈراپ ہوا ہے ہمارا. انور اقبال صاحب آپ جاری رکھیے گا, کیونکہ مجھے میں نے جتنا اس کیس کو سٹڈی کی. جی جی اسفر,
میں آپ کو سن سکتا ہوں. میں یہ بتا رہا ہوں کہ یہاں بلا شبہ لاکھوں افراد کا مجتمع ہے, اور ابھی تک لوگوں کی آمد کا سلسلہ جاری ہے. یہاں یہ جو کیپیٹل ہل کے جہاں سے حد نظر تک دور دور تک لوگوں کے اجتماعی نظر
صحیح, یہ بالکل ہماری آفس کی بیک سائڈ پہ. جی ہمیں ہمیں ایک منٹ, انور اقبال صاحب آپ اس کو سمجھ کیجیے گا, آپ اس کو یعنی خبر تو ہم شیئر کر ہی چکے ہیں, انالیسس دیجیے گا.
جی نا, بات یہ ہے کہ دیکھیں یہاں جو افریقن امریکن رہتے ہیں ان میں ایک احساس ہے کہ ان کے تعلقات جو ہیں خاص طور پہ پولیس سے خراب ہوتے جا رہے ہیں اور پولیس ان کے ساتھ زیادتی کر رہی ہے. تو وہ یہ چاہتے ہیں کہ ٹھیک ہے ایک افریقن امریکن صدر ضرور بن گیا ہے, لیکن آپ عام افریقن امریکنز کو معاشرے میں وہ مقام نہیں حاصل ہے جو ہونا چاہیے, اور وہ اس کے لیے ان کی جدوجہد ہے. اور جس طرح آج آپ نے دیکھا ہوگا کل یہاں پولیس نے کہا تھا کہ ہنگامے کا خدشہ ہے, 1995 میں بھی پولیس نے یہی کہا تھا, لیکن اس وقت بھی کوئی ہنگامے نہیں ہوئے تھے اور آج بھی نہیں ہوئے. انہوں نے اپنی ذمہ داری کا اس کا پورا ثبوت فراہم کیا,
بڑی ذمہ داری سے وہ ریلی بھی ارینج کی گئی تھی اور یہ بھی اسی لحاظ سے لگتا ہے کہ جاری ہے. آپ کا بہت شکریہ انور اقبال صاحب, آپ نے ہمیں جوائن کیا, اسور امام آپ نے ہمیں اپڈیٹ کیا وہاں پہ نیشنل مال سے, آپ کا بھی بہت شکریہ. سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے, اسد حسن کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتا.